नमस्ते अनि गुड मर्निङ कार्यक्रम तातो बहसबाट कार्यक्रम तातो बहसमा म नवराज पनेर उपस्थित भएको छु कार्यक्रम तातो बहसमा हामी समसामयिक विषयवस्तु बारेमा चर्चा परिचर्चा र छलफल गर्ने गरेका छौँ खास गरी प्रदेश नम्बर 7 सुदूरपश्चिममा समसामयिक विषयवस्तुका विषयमा चर्चा परिचर्चा कार्यक्रममा गर्दै गएका छौँ र कार्यक्रममा आज पनि हामी त्यही समसामयिक विषयवस्तुलाई निरन्तरता दिनेछौँ खास गरी साना किसान विकास बैङ्क भन्ने छ एउटा जसले उसको सहकार्यमा सुदूरपश्चिमका झन्डै 100 बढी किसानका छोराछोरीहरूलाई इजरायलमा प्रशिक्षार्थीको रूपमा पठाइसकेको छ साना किसान बैङ्कले धेरैजसो कार्यक्रमहरू सञ्चालन किसानका गतिविधिहरूलाई सञ्चालन गर्नको लागि सहजताको वातावरण बनाउँदै आएको छ र ती किसान बैङ्कको सहकार्यमा झन्डै 4 पटक सुदूरपश्चिमका किसानका छोराछोरीहरू यसपालि पनि इजरायल पुगेका छन् र त्यो विषयमा चर्चा परिचर्चा गर्नका लागि आज मैले स्टुडियोमा साना किसान बैङ्कका इलाका प्रबन्धकलाई बोलाएको थिएँ उहाँ एकैछिनमा आउँदै हुनुहुन्छ अहिले बाटोमा हुनुहुन्छ मैले खबर पाएसम्म अलिकति ढिला भएको छ उहाँ अत्तरियाबाट आउँदै हुनुहुन्थ्यो छलेन सडकको अवस्था अलिकति नाजुक हुँदा आवाज जावतमा अलिकति कठिनाइ हुँदाखेरि निर्धारित समयभन्दा केही बेर ढिला पुग्ने उहाँले जानकारी गराउनु भएको थियो र यो क्रममा मैले खास गरी यो साना किसान बैङ्ककै सहकार्यमा कृषि प्रविधि सिक्नका लागि प्रशिक्षार्थीका रूपमा जो इजरायल पुग्नुभएको थियो उहाँहरूसँग म कुराकानी गर्नेछौँ र सोही क्रममा एकजना जो इजरायलबाट कृषि प्रविधि सिकेर फर्किनु भएको छ मैले उहाँलाई कार्यक्रमको सुरुवातमा जोड्न चाहे अत्तरियाका हुनुहुन्छ गोपाल सुवेदी मैले कार्यक्रममा उहाँलाई स्वागत गरेँ गोपालजी स्वागत छ यहाँलाई कार्यक्रम तातो बहसमा
धन्यवाद नवराजी
सुरुमा तपाईँले इजरायलमा झन्डै 10 जति कृषि प्रशिक्षार्थीको रूपमा सिक्नुभयो त्यहाँ काम पनि गर्नुभयो त्यहाँको अलिकति अनुभव सुनौ न कस्तो रह्यो त्यो 10 इजरायल बसाई
तपाईँले भने जस्तै साना किसान विकास ब्याङ्कको कोर्डिनेसनमा चाहिँ लगभग सुदूरपश्चिमका विभिन्न साना किसान सहकारी संस्थाका साना किसानका जो सहकारीमा आबद्ध हुनुहुन्छ शेर सदस्य उहाँका छोराछोरी भतिजा भतिजी वा जो पनि हुनुहुन्छ फ्यामिली मेम्बरका चाहिँ सदस्यले चाहिँ अप्लाई गर्ने पाउने प्रक्रिया अनुसार चाहिँ हामी 10-11 महिनाको तालिममा चाहिँ गएका थियौँ विभिन्न प्रक्रिया अनुसार चाहिँ इजरायल लगेको थियो र त्यो दौरानमा तपाईँको त्यो प्रोजेक्ट नै लर्न एन्ड अर्न प्रोग्राम भनेर चाहिँ सञ्चालन गरिएको हो खास गरी साना किसान विकास ब्याङ्कले र यो भन्नाले त्यहाँ चाहिँ जाने साना किसानका छोराछोरीहरू जो नेपाल कृषि प्रधान देशको रूपमा पनि चिनिन्छ र त्यहाँ गएर केही कुराहरू सिक्ने र केही आर्थिक रूपमा चाहिँ आर्जन गर्ने भन्ने उद्देश्यले चाहिँ यो प्रोग्राम सञ्चालन भएको हो र त्यहाँ रौन्जेलसम्म तपाईँको एउटा हाम्रो कलेज हुने गर्दछ जहाँ चाहिँ विभिन्न जो किसानहरू हुनुहुन्छ यहाँबाट गएका विद्यार्थीहरूलाई चाहिँ किसान जो जो अलग अलग फ्यामिली हुनुहुन्छ उहाँ जो फार्मर फ्यामिलीहरू उहाँलाई चाहिँ डिभाइड गर्ने गरिन्छ विद्यार्थीहरू विभिन्न फर्महरू डिफ्रेन्ट फर्महरू हुन्छन् र त्यो अनुसार चाहिँ कामहरू चाहिँ गर्ने र हप्ताको एक दिन चाहिँ तपाईँको कलेजमा सबै विद्यार्थीहरू आउने र त्यहाँ दिनभरि चाहिँ पढाइ हुने गरिन्छ र एक दिन शनिबार चाहिँ बिदा हुने गर्दछ
त्यहाँको खास गरी यो नेपालबाट सुदूरपश्चिमबाट इजरायल पुग्दाखेरि त्यहाँको कृषि प्रविधि देख्दाखेरि चाहिँ कस्तो लाग्यो यहाँलाई सुरुवातमा
एकदमै फरक छ हामीले जसरी हाम्रो ठाउँमा देख्दै आएका कुराहरू जस्तो हामीले सानै दिदी देख्दै आएको धान रोप्ने होइन गहुँहरू चाहिँ छर्ने त्यसपछि सामान्यतया तरकारीहरू लगाउने यही कुराहरू हामीले देखेर आएको जस्तो हरियो सागहरू पनि आफ्नो किसिमले हाम्रो माटोको अनुसार चाहिँ फरक छ प्रविधि पनि फरक छ नि त सामान्यतया कोटो कोदालोले खन्ने फरुवाले खन्ने यही रूपमा चाहिँ लगाउने गरिन्छ तपाईँको सुरुमा जाँदाखेरि त्यहाँ एकदमै फरक छ हामीले त्यहाँ विशेष गरी इजरायलमा देख्ने भनेको तरकारीको आइटमहरू चाहिँ एकदमै देख्छौँ होइन सलादको रूपमा प्रयोग हुने हरियो साग होस् वा त्यहाँ सेलरी भन्छन् जो एकदमै विश्वभर सलादको रूपमा चाहिँ चर्चित छ यसै गरी विभिन्न रेडिजहरू मुलाहरू यसै गरी स्विट पटेटोजहरू विभिन्न प्रकारका जो तरकारीका आइटमहरू छन् बेसिकली तरकारीका आइटमहरू चाहिँ धेरै उत्पादन हुने गर्दछन् र विश्वका धेरै वेस्टर्न कन्ट्रीहरूमा चाहिँ सप्लाई हुने गर्दछ र विभिन्न आर्थिक रूपमा चाहिँ अब्बल छन् एकदमै फरक अनुभूति भयो तपाईँको फिल्ड अनुसार त्यो अनुसार नै छ त्यहाँका विभिन्न जो प्रविधि युज गरिन्छ कृषिमा त्यो एकदमै फरक छ र सबभन्दा महत्त्वपूर्ण कुरा चाहिँ के छ भने कृषिका लागि प्रमुख माटो हुने गर्दछ त्यहाँ हाम्रो जस्तो माटो छैन यद्यपि बलौटी माटो छ तर सिँचाइको यति प्रभावकारिता छ हामी छक्क पर्यो तपाईँको इजरायलमा चाहिँ सबभन्दा कृषिका लागि मुख्य मानिने ड्रिप इरिगेसन सिस्टम भन्ने गर्दछन् थोपा सिँचाइ प्रणाली त्यो चाहिँ त्यहाँ छ जस्तो हामीहरू तपाईँको इक्जाम्पल कुनै तरकारी लगाउँछौँ भनौँ वा कुनै धान नै गर्छौँ होइन रोप्छौँ, हाम्रो के हुन्छ सिस्टम, सिँचाइ प्रणाली छ, कुलो छ, बोरिङ छ, होइन ट्युबवेल जे पनि छ, सट्टी लगाइदिन्छौँ, टन्न त्यो खेतभरि जम्मा गरिदियो होइन, त्यो सिँचाइ भयो हाम्रो चाहिँ खास चाहिँ यो कृषिको लागि सिँचाइ चाहिँ कुन सिस्टममा चाहिँ अवधारणा मानिन्छ भने प्रमुख त्यहाँ कुनै पनि बोट बिरुवा तरकारी हुन्छ जसलाई पनि कति मात्रामा चाहिँ उसले आवश्यक पर्छ वा कति लिन सक्छ त्यो अनुसार चाहिँ ड्रिप इरिगेसन सिस्टममा चाहिँ टक्क थोपा सिँचाइ प्रणालीमा चाहिँ उसले आवश्यक हुने किसिमले सिँचाइ गरिन्छ र सीमित मात्रामा चाहिँ सिँचाइ गरिन्छ, यो किसिमले चाहिँ प्रभावकारिता हुँदो रहेछ त्यो देख्यौँ। अनि तपाईँको ठुलो मात्रामा चाहिँ खेती गर्ने अनि प्रविधिका कुराहरू जस्तो सामान्यतया ट्र्याक्टरका कुराहरू हुन्छन् वा कुनै औजारका कुराहरू हुन्छन् एकदमै फरक छ, एकदमै ठुलो अन्तर चाहिँ हामीले पायौँ।
अनि तपाईँहरू इजरायलबाट त्यो कृषि प्रविधि, त्यहाँको कृषि प्रविधि जुन मरुभूमि क्षेत्रमै त्यो कृषि गरिएको छ त्यो सिकेर आइसकेपछि चाहिँ तपाईँहरूले के चाहिँ चेन्ज ल्याउनु भयो यो क्षेत्रमा?
सबैभन्दा पहिले त म तपाईँलाई स्मरण नै गराउन चाहन्छु, तपाईँले भने जस्तै साना किसानका छोराछोरीहरू जसरी हामीहरू छौँ, हामीहरू गयौँ, उहाँहरूले चाहिँ केही कुराहरू आर्थिक रूपमा पनि आर्जन गरून् र त्यसपछि केही कुराहरू सिकेर ठ्याक्कै यहाँ आएर कि त्यही पैसाको जति इन्कम हुन्छ त्यो लगानी गरेर केही केही आर्थिक उपार्जन हुने गरेर चाहिँ होस् भन्ने उद्देश्य जुन थियो यसको कन्सेप्ट त्यो अनुसार चाहिँ जस्तो हामीले त्यहाँ काम गर्दाखेरि हामीलाई एकदमै नौलो फिल भयो, जस्तो त्यहाँ खेतीहरू टनेलमा हुन्छ त्योभन्दा अगाडि हामीले टनेल नै देखेका थिएनौँ वा सुनेका थियौँ तपाईँको अनलाइनहरूमा नेटहरूमा देखेका थियौँ त्यो अनुसार हुन्छ, एकदमै हाई भोल्युममा चाहिँ हामीले देख्यौँ र त्यहाँ हुँदाखेरि हामीले साथीहरू छलफल हुँदाखेरि वा कलेजमा हुँदाखेरि एक किसिमको कन्सेप्ट बनायौँ, यो कुराहरू हामीले जति पनि सिक्यौँ अब हाम्रो नेपालमा गएर वा हाम्रो गाउँमा ठाउँमा गएर चाहिँ कसरी चाहिँ गर्न सकिन्छ केही न केही त गर्नु पऱ्यो भन्ने किसिमका विभिन्न छलफलहरू साथीहरूसँग चाहिँ आफ्ना कन्सेप्टहरू चाहिँ लिएर छलफल गर्दाखेरि एक किसिमको थियो योजना भनेको होइन। अब हामी फर्किसकेपछि तपाईँको हामीसँग कति हुन्छ सामान्यतया साना किसानहरूसँग चाहिँ जमिन 4 कट्टा 5 कट्टा 10 कट्टा जति पनि हुन्छ त्यसमा चाहिँ एकदम ट्रायलको रूपमा चाहिँ गर्ने कि भन्ने पनि अवधारणा थियो। आइसकेपछि तपाईँको जस्तो मेरो व्यक्तिगत रूपमा भन्नुहुन्छ भने मैले चाहिँ पोल्ट्री फार्म चाहिँ गरिरहेको होइन, अगाडि नै अलिअलि थियो त्यसलाई चाहिँ कन्टिन्यू चाहिँ दिए, तर जसरी हामीले तरकारीका कुराहरू अन्य साथीहरू पनि हुनुहुन्छ हामीले चाहिँ बरु एउटा टिम नै बनाएर चाहिँ जाँदा उपयुक्त हुन्छ कि भनेर पनि छलफल गऱ्यौँ। ठ्याक्कै तपाईँलाई म जानकारी दिउँ, त्यहाँबाट आइसकेका हाम्रा अधिकांश साथीहरूमध्ये केही साथीहरू चाहिँ इन्भल्भ हुनुहुन्छ, को साथी चाहिँ इन्भल्भ हुनुहुन्छ भने जो चाहिँ पहिला पनि अलिअलि गरिराख्नु भएको हो, जस्तो एकजना बौनियाको साथी हुनुहुन्छ नवीन जोशी भन्ने हुनुहुन्छ, उहाँले चाहिँ पहिला चाहिँ जग्गा पनि लिजमा लिएर धान चाहिँ लगाउने होइन गहुँ खेती पनि गर्ने, त्यसपछि अलिअलि भैँसी गाईहरू चाहिँ पालेर गरिरहनु भएको रहेछ, उहाँले चाहिँ ठ्याक्कै इजरायलबाट फर्केपछि त्यसलाई अलिअलि लगानी थप गरेर अनि अलिअलि साना किसानले चाहिँ अनुदान दिएर चाहिँ उहाँले बढाउनु भयो होइन। यसको मतलब जो जो पहिला गरिरहनु भएको थियो उनीहरूलाई चाहिँ कन्टिन्युटी दिए, जो एकदम फ्रेस थिए उनीहरूलाई आएर चाहिँ केही पनि गर्न सकिएनौँ। यो भन्नुको मतलब के हो भने तपाईँको ठ्याक्कै उहाँ गएर सिकेर आएर गर्न नसक्नुमा पनि कुनै कमजोरी चाहिँ देख्दैन, किनभने हामीले त्यहाँको देखेर आयौँ होइन, कुन किसिमको लगानी कुन किसिमको चाहिँ यहाँ एकदम फिल्डमा त प्र्याक्टिस त चाहियो नि त त्यो चाहिँ हुन सकेन। अनि यसमा चाहिँ यस विषयमा अनि यो तपाईँको 2 महिना अगाडि हाम्रो माला खेती साना किसान सहकारी संस्थाको आयोजनामा चाहिँ अब किन हुन सकेन के गर्न सकिन्छ भनेर त्यहाँको प्रबन्धक सर हुनुहुन्छ गौरव खत्री सर, अनि उहाँले चाहिँ मिटिङ आयोजना गर्नुभयो बोर्ड मिटिङमा चाहिँ हामी जो जो माला खेती साना किसान सहकारी संस्थाबाट गएका थियौँ उहाँहरूलाई चाहिँ बोलाएर बोर्ड मिटिङ गर्दाखेरि अनि पछि निष्कर्ष हामीले मिटिङ निकाल्यौँ के चाहिँ गर्दा अब उपयुक्त हुन्छ त त्यहाँको बारेमा पनि उहाँले सोध्नुभयो, धेरै विषयमा गहन छलफल हुँदाखेरि त्यहाँ हामीले एउटा निचोड निकाल्यौँ, जस्तो अब एकजनाले त गर्न सक्ने कुरा भएन होइन, टिममा गर्न सकिन्छ वा साना किसान सहकारी संस्थाले चाहिँ के गर्दाखेरि उसले चाहिँ नेतृत्व लिएर अनि जो जो गएका छन् उनीहरूलाई चाहिँ एउटा शेयर सदस्यको रूपमा जुन कृषिमा इन्भल्भ गरेर चाहिँ गर्न सकिन्छ भनेर चाहिँ हामीले निचोड निकालेका थियौँ, सायद सर तयारी गर्दै हुनुहुन्छ, यसरी चाहिँ हामी यसलाई अगाडि बढाउने।
हस् हस् गोपालजी यहाँलाई धेरै धेरै धन्यवाद कार्यक्रममा समय दिनुभयो, उहाँ हुनुहुन्थ्यो एकजना गोपाल सुवेदी जुन कृषि प्रशिक्षार्थीको लागि इजरायलमा गएर फर्किनु भएको थियो, उहाँले इजरायलमा कस्तो प्रविधि सिक्नुभयो र त्यसलाई कसरी अहिले आफ्नो क्षेत्रमा लागू गर्दै हुनुहुन्छ भन्ने विषयमा हामीले चर्चा परिचर्चा गऱ्यौँ। यस विषयमा अब साना किसान बैङ्कका इलाका प्रबन्धकज्यू हाम्रो गेस्ट पनि आइसक्नु भएको छ, मैले उहाँलाई कार्यक्रममा स्वागत गरेँ, विदुर अरियाल हुनुहुन्छ, स्वागत छ यहाँलाई कार्यक्रममा। सुरुवातमा यो साना किसान बैङ्क छ जुन त्यो इलाकाको प्रबन्धक पनि हुनुहुन्छ यहाँ यो सुदूरपश्चिम क्षेत्रमा चाहिँ यो बैङ्कले के चाहिँ काम गरेको छ अहिलेसम्म
धन्यवाद यहाँले चाहिँ यो साना किसान विकास ब्याङ्क अहिले साना किसान लघु वित्त वित्तीय संस्था भन्छौँ यो चाहिँ हजुरको यो ब्याङ्क तथा वित्तीय संस्था सम्बन्धी कानुन संशोधन र एकीकरण गर्न बनेको एन 2073 बमोजिम चाहिँ घ वर्गको यो इजाजत पत्र प्राप्त संस्थाले लघु वित्त वित्तीय संस्थाले चाहिँ नाम कायम गर्नुपर्ने भएकोले अहिले हामीले चाहिँ साना किसान विकास ब्याङ्कको नाम चाहिँ साना किसान विकास लघु वित्त वित्तीय संस्थाले चाहिँ परिवर्तन भएको छ र यहाँको इलाका कार्यालय चाहिँ 2071 साल माघ महिनामा अत्तरियामा चाहिँ स्थापना भएको हो त्योभन्दा अगाडि यहाँ यो सुदूरपश्चिम क्षेत्रको ब्याङ्कसँग ब्याङ्क नै भन्न सजिलो लाग्छ चाहिँ यो थोक कर्जा कारोबार गर्ने र अन्य कारोबार सञ्चालन गर्ने चाहिँ संस्थाहरूलाई चाहिँ नेपालगञ्ज इलाका कार्यालयबाट चाहिँ सेवा उपलब्ध हुँदै आएको थियो र यता सुदूरपश्चिम क्षेत्रको साना किसान सहकारी संस्था र अन्य संस्थाहरूले चाहिँ हाम्रै क्षेत्रमा चाहियो इलाका कार्यालय हामीलाई नै चाहियो यहाँ चाहिँ सेवा दिनको लागि हामीलाई टाढा भयो हामीलाई चाहिँ समयमा सेवा पाउनलाई अलिक अप्ठ्यारो पनि पर्यो भन्ने माग भइसकेपछि यो मागलाई चाहिँ एकदम मध्यनजर गरेर इलाका कार्यालय चाहिँ ब्याङ्कले चाहिँ स्थापना गरेको छ र इलाका कार्यालयले अहिले चाहिँ विभिन्न कार्यक्रमहरू त्योबाट जुन स्थापना भएदेखि हालसम्म विभिन्न कार्यक्रमहरू चाहिँ सञ्चालन गर्दै आएको छ त्यसमा चाहिँ हजुरको सबैभन्दा अहिले कार्यक्रमहरू चाहिँ तपाईँको चाहिँ कैलालीमा 11 संस्थाहरू छन् यो लघु वित्त संस्थासँग चाहिँ अहिले कारोबार गर्ने र अरू 11 अरू चाहिँ तपाईँको 12 चाहिँ यो साना किसान सहकारी अनुसरण कार्यक्रम सञ्चालन भइरहेछ यो नेपाल सरकार स्रोतबाट नै चाहिँ निर्माण भएको सरकारकै कार्यक्रम हो यो र त्यसै गरी कैलाली कञ्चनपुरमा चाहिँ हजुरको अहिले 14 साना किसान सहकारी संस्थाहरू छन् र अरू 2 निर्माण भइरहेछ त्यसै गरी डडेलधुरामा 3 साना किसान सहकारी र अन्य संस्थाहरू सहकारी अन्य 2 गरेर 3 छ बैतडीमा 2 संस्था छ बझाङमा 3 छ बाजुरामा 3 छ र अहिले डोटीमा पनि चाहिँ एउटा साना किसान कृषि सहकारी संस्थाले माला खेतीले चाहिँ हामी त्यहाँ चाहिँ कार्यक्रम सञ्चालन गर्छौँ साना किसान सहकारी संस्था निर्माण गर्छौँ भनेर चाहिँ प्रस्ताव पेस गर्नुभएको छ यस अर्थले सुदूरपश्चिमको हजुरको 7 जिल्लामा चाहिँ अहिले चाहिँ ब्याङ्कको चाहिँ कार्यक्रम सञ्चालन अब सुरुवात हुने क्रममा छ अब ब्याङ्कले उपलब्ध गराउने सेवा सुविधाहरूमा यो यो नेचरले नै प्रकृतिले नै यो थोक कर्जा प्रदायक लघु वित्त वित्तीय संस्था हो यसले व्यक्तिगत कारोबार गर्दैन र यसले ब्याङ्कमा आबद्ध सहकारी संस्थालाई कर्जा हुन्छ कर्जा चाहिँ 5 कर्जा चाहिँ उपलब्ध गराउँछ एउटा यो लघु वित्तको लागि थोक कर्जा एउटा पशुपालन कर्जा अर्को यो नवीकरणीय ऊर्जा कर्जा एउटा यो भूकम्प प्रभावित जिल्लाहरूमा चाहिँ तपाईँको यो जीविकोपार्जन कर्जा भनेर र अर्को यो तपाईँको चिया फ्याक्ट्रीमा पनि चाहिँ यसमा चाहिँ लगानी गरेका छ अब यहाँ सुदूरपश्चिममा त त्यो सम्भावना भएन हाम्रो यहाँ चाहिँ 3 कर्जा चाहिँ हामीले उपलब्ध गराएको छौँ यो लघु वित्तको लागि थोक कर्जा पशुपालन कर्जा र नवीकरणीय ऊर्जा कर्जा यो पशुपालन कर्जा भनेको चाहिँ तपाईँको यो सहुलियत ब्याज दरको कर्जा हो यो नेपाल सरकार स्रोतको कर्जा हो त्यसै गरी ब्याङ्कले चाहिँ तपाईँको अर्को यो सामाजिक सामुदायिक कार्यक्रम भनेर सहकारी संस्थाको समुदायमा सबैलाई चाहिँ तपाईँको लाभान्वित हुने खालका क्रियाकलाप सञ्चालन गर्नको लागि ब्याङ्कले चाहिँ थोथोरै फन्ड थोथोरै रकम उपलब्ध गराउने अनि संस्थाले आफ्नो स्रोतबाट पनि चाहिँ खर्च गरेर चाहिँ तपाईँको सबै सदस्यहरूलाई समुदायलाई लाभ हुने किसिमका चाहिँ क्रियाकलाप सञ्चालन गर्न सपोर्ट गर्छौँ सञ्चालक समिति पदाधिकारी कर्मचारीहरूको क्षमता विकासको लागि चाहिँ विभिन्न समयमा तालिम गोष्ठीहरू चाहिँ ब्याङ्कले आयोजना गर्छ त्यसै गरी साझेदार संस्थाहरूको नियमित रूपमा अनुगमन निरीक्षण गर्ने काम चाहिँ यो एकदम महत्त्वपूर्ण पाटोको रूपमा चाहिँ हामीले गरिराखेका छौँ र यसमा चाहिँ संस्थाहरूमा साझेदार सहकारी संस्थाहरूमा सुशासन कायम गर्ने सवालमा यसले चाहिँ महत्त्वपूर्ण भूमिका खेलेको छ अन्य संस्थाहरूमा यहाँभन्दा पहिला डिभिजन सहकारी कार्यालयबाट चाहिँ अनुगमन निरीक्षण हुने गरिराखेको थियो तैपनि पर्याप्त त भइराखेको पक्कै थिएन होला र अहिले पछिल्लो समयमा त अन्य संस्थाहरूमा त आएर लौ न यहाँनिर चाहिँ तपाईले चाहिँ गल्ती गर्नुभयो अब गल्ती त नियतवश भएको अपराध हुन्छ
यहाँले खासगरी सुदूरपश्चिमका बासिन्दाले हामीलाई यही इलाका कार्यालय चाहियो भनेर माग गरिसकेपछि नेपालगञ्ज जो हेरिरहेको थियो यो क्षेत्रमा पनि खुल्यो भन्नुभयो यो क्षेत्रमा चाहिँ सानाकिसा बैङ्कको त्यो इलाका कार्यालय सञ्चालन भइसकेपछि चाहिँ के चाहिँ पायो यो क्षेत्रले
यो क्षेत्रले अब सजिलो भयो यहाँबाट चाहिँ नेपालगञ्ज दूरी लगभग तपाईँको 150 भनेपछि धेरै नै 170 किलोमिटरकै हाराहारीमा चाहिँ अझ बढी पर्छ होला पर्छ अब एक अब यति दूरी यहाँबाट चाहिँ ब्याङ्कसँग सेवा लिनको लागि यहाँबाट गएर आउन जान एक दिन त मान्छे एकजनाकोले त समय सकिन्थ्यो अझ तपाईँको पहाडी जिल्लाहरूको कुरा गर्ने हो भने त एक दिन मात्रै होइन अझ लामो समय जान्थ्यो त्यहाँको संस्था नेपालगञ्ज जिल्लाको कार्यालयमा रहँदाखेरि संस्था सङ्ख्या धेरै सबै संस्थासँग चाहिँ नियमित सम्पर्कमा पनि चाहिँ अप्ठ्यारो अनि सबैलाई चाहिँ तपाईँको चाहिँ इलाका कार्यालयको चाहिँ ध्यान केन्द्रित गर्न उनीहरूको आवश्यकता के हो उनीहरू कहाँ के भइराखेको छ भन्ने कुरा चाहिँ जानकारी लिइराख्न पनि अलि अप्ठ्यारो भइराखेको यहाँहरूको यतातिरको यता क्षेत्रको चाहिँ संस्थाहरूलाई थियो र त्यसलाई चाहिँ हामीले पुरा गर्ने प्रयास गरिरहेका छौँ जहाँसम्म लाग्छ साझा संस्थाहरू इलाका कार्यालयबाट प्राप्त सेवाबाट सन्तुष्ट हुनुहुन्छ भन्ने विश्वास लाग्छ
एउटा सानो किसान बैङ्कले उसकै सहकार्यमा धेरै झन्डै 100 बढीलाई सुदूरपश्चिमका किसानका छोराछोरीहरूलाई इजरायल पुगाइएको छ 10 महिने कृषि प्रशिक्षणको रूपमा त्यो कार्यक्रम चाहिँ कस्तो भइरहेको छ अहिले
यो चाहिँ हामीले यो 2070 चाहिँ यो ब्याङ्कले चाहिँ सुरुवात गरेको हो र तपाईँको अहिलेसम्म सुदूरपश्चिम क्षेत्रबाट 133 चाहिँ यो कार्यक्रममा सहभागी भइसकेका छन् र चालु अहिले भर्खरै पनि यो भदौ महिनामा मात्रै पनि चाहिँ सुदूरपश्चिम क्षेत्रबाट 37 चाहिँ थप चाहिँ यो इजरायलको सेडोट नेगेभ कलेज भन्नेमा चाहिँ उहाँहरू जानुभएको छ त्यसमा कैलालीबाट 25 छ कञ्चनपुरबाट 10 बझाङबाट 1 र डोटीबाट 1 गरेर 37 चाहिँ सहभागी हुनुभएको छ र यसले यो चाहिँ तपाईँको यसले चाहिँ साना किसान सहकारी संस्थाका सदस्य घर परिवारका केही न केही म कृषि व्यवसायमा म केही न केही गर्छु मेरो चाहना छ भन्ने मान्छेको लागि चाहिँ एउटा अवसर प्रदान गरेको छ वास्तवमा नै यो अवसर सायद मलाई जहाँसम्म लाग्छ यस्तो अवसर अहिलेसम्म कहीँबाट पनि प्राप्त भएको थिएन होला जस्तो मलाई विश्वास लागेको छ
धेरै समयसम्म चाहिँ सुदूरपश्चिमको किसानहरूका छोराछोरीहरू त्यो सूचीमा पर्न सकेनन् किनकि नेपालको अन्य क्षेत्रबाट इजरायल जान लागेको धेरै वर्ष भयो 70 मात्रै सुदूरपश्चिमबाट लैजान थालिएको हो
सुदूरपश्चिम होइन कार्यक्रम सुरु भएको चाहिँ 70 हो सुदूरपश्चिमबाट सुरु भएको चाहिँ 72 सुरुमा चाहिँ पाइलटिङको रूपमा चाहिँ यो धादिङ इलाका कार्यालय गजुरी हेटौँडा अनि तपाईँको चाहिँ इटहरी र बिर्तामोड इलाका कार्यालय अन्तर्गत अब पूर्वाञ्चल अनि यो मध्यमाञ्चल बाट मात्रै चाहिँ 2070 चाहिँ सहभागिता थियो त्यो वर्ष चाहिँ 205 चाहिँ गएका थिए र यो 2072 मात्रै सुदूरपश्चिममा चाहिँ सुरुवात भएको
यो कार्यक्रममा जो इजरायल जान्छन् यो इजरायल जाने किसानका त्यो प्रशिक्षार्थीहरूको छनौटको प्रक्रिया चाहिँ के हो कसरी छनौट
यो चाहिँ वास्तवमा जहाँसम्म लाग्छ यति पारदर्शी छनौट प्रक्रिया चाहिँ हामी ब्याङ्ककै कर्मचारी छौँ हामीलाई यति चाहिँ गर्व लाग्छ यो छनौट प्रक्रियाप्रति चाहिँ तपाईँको छनौटमा सबैभन्दा पहिला त जो जान चाहन्छ उस त्यो व्यक्ति अथवा उसको घर परिवारको कोही सदस्य सम्बन्धित यो क्षेत्रको साना किसान कृषि सहकारी संस्थाको सदस्य भएको चाहिँ 1 पुरा भएको हुनुपर्छ त्यसपछि चाहिँ जो जान चाहने अब त्यो साना किसान सहकारी संस्थाको सदस्य अथवा निजको घर परिवारको कोही सदस्य संस्थामा सदस्य भएको 1 हुनुपर्ने त मैले भनिहालेँ त्यसपछि तपाईँको चाहिँ 22 पुरा भएर चाहिँ तपाईँको 30 ननागेको हुनुपर्छ अनि त्यसै गरी संस्थामा चाहिँ खराब ऋणीको रूपमा चाहिँ भएको हुन हुँदैन यहाँभन्दा पहिला कारोबार गरेको चाहिँ गरेर ऋण भाका नगाएको समयमा ब्याज नतिरेको अथवा समूहमा बसेर निष्क्रिय भएको हुन भएन अनि त्यस्तै गरी चाहिँ तपाईँको 12 10:2 चाहिँ अनिवार्य पास गरेको हुनु पर्यो यति मध्येबाट ब्याङ्कले चाहिँ अब ती त्यस्तो क्राइटेरिया तोकेर सम्बन्धित संस्थाको सदस्य सङ्ख्याको आधारमा 1 छजनासम्म धेरै सदस्य भएको ठाउँमा एकै ठाउँमा धेरै भन्ने हुँदैन बढी बढीमा एउटा संस्थालाई छजनासम्मको कोटा तोकेको हुन्छ र तपाईँको संस्थाको कोटा यति छ है छनौट गरेर इलाका कार्यालयमा पठाउनु भनेर हामीले पत्राचार गर्छौँ अनि संस्थाले सूचना प्रकाशन गर्छ संस्थाले चाहिँ पाएको कोटा अनुसार ठिक्क त्यति नै चाहिँ आवेदन पऱ्यो भने उहाँहरूलाई नै सिफारिस गरेर पठाउनुहुन्छ नहुनु भएको त्योभन्दा बढी भयो भने उहाँहरूले त्यहाँ गोला प्रसार गरिदिनुहुन्छ
विदुरजी यहाँले खास गरी यो इजरायल जाने किसानहरूको छनौटमा मलाई पनि गर्व लाग्छ भनेर भन्नुभयो तर सुदूरपश्चिमबाट जति 133 जना प्रशिक्षार्थीहरू पुगेर फर्किसके तीमध्ये 2-4 जनाले मात्रै यो अहिले कृषि पेसा अँगालेको देखिन्छ यो चाहिँ अलिकति त्यो जानुभन्दा पूर्व नै तपाईँहरू कृषिमा लाग्नुहुन्छ या हुँदैन भनेर त्यो सोधिन्न
तपाईँ म यो प्रक्रिया भन्दै थिएँ म फेरि यसमा नि आउँछु र यसलाई चाहिँ सहकारी संस्थाहरूले छनौट गराएर आएको प्रतिनिधिहरू जुन आउँछन् व्यक्ति उम्मेदवारहरू आउनुहुन्छ उहाँलाई इलाका कार्यालयले केन्द्रीय कार्यालयले चाहिँ एउटा छनौट चाहिँ कार्यक्रम राख्छ त्यसमा इजरायली दूतावासबाट पनि प्रतिनिधि सहभागी हुनुहुन्छ त्यसमा पनि पहिला चाहिँ गोला प्रथाबाट नै छनौट हुन्छ गोला प्रथाबाट छनौट भएकाहरूलाई इजरायली दूतावासको प्रतिनिधिहरू केही सहभागितामा चाहिँ अन्तर्वार्ताबाट छनौट हुन्छ छनौट भएकाहरूको चाहिँ अब मेडिकल टेस्ट हुन्छ मेडिकल टेस्टमा चाहिँ पास भइसकेपछि मात्रै चाहिँ अनि भिसा प्रक्रिया लागू चाहिँ सुरु हुन्छ अनि त्यसरी चाहिँ छनौट अन्तिम छनौट चाहिँ त्यसरी हुन्छ र तपाईँले भन्नुभयो यो सदुपयोगिताको कुरा चाहिँ आयो होइन त सदुपयोगिताको कुराको सवालमा चाहिँ तपाईँको यो इजरायलको नै चाहिँ यो तेल अभिव युनिभर्सिटीको चाहिँ एकजना प्राध्यापकले चाहिँ यो इजरायलमा गएर फर्केर आएकाहरू मध्येबाट कतिजनाले चाहिँ कतिले चाहिँ यो फर्केर आइसकेपछि सदुपयोग गरेका छन् त भनेर एउटा स्टडी गर्नुभएको थियो त्यसमा चाहिँ तपाईँको 36% फर्केर आएका मध्ये 36% चाहिँ कृषि पेसा व्यवसायमा चाहिँ सहभागी भएको चाहिँ उहाँहरूले निर्कुल निकाल्नु भएको थियो उहाँहरूले नै
ओभरअल नेपालको
ओभरअल नेपालमा अब तपाईँले भन्नुभएको कुरामा यो एकदम यो अहिलेको अवस्थामा अब यो 100% भन्ने त हुँदै हुँदै रहन्छ यो 36% पनि हामीले कम हो यसलाई चाहिँ कसरी हुन्छ सबैलाई चाहिँ एउटा त्यो पेसाप्रति चाहिँ लाग्ने त्यहाँबाट चाहिँ केही आर्ज उपार्जन गर्नेतर्फ चाहिँ लगाउनको लागि त्यो वातावरण बनाउनको लागि ब्याङ्कको केन्द्रीय कार्यालयको उच्च व्यवस्थापनका सरहरू एकदम चिन्तित हुनुहुन्छ नेपाल सरकारको कृषि मन्त्रालयसँग पनि यो बारेमा चाहिँ तपाईँको चाहिँ समन्वय भइरहेको छ माननीय कृषि मन्त्री चक्रपाणी खनालज्यू पनि यो कार्यक्रमप्रति यसलाई कसरी चाहिँ सबैलाई चाहिँ सहभागी गराउने भन्ने सवालमा उहाँले एउटा कार्यक्रममा नै चाहिँ यो चिन्ताको विषय यो हामी सबैको चासोको विषय हो यसमा सबै लाग्नुपर्छ भनेर चाहिँ जाहेर गर्नुभएको छ र तुलनात्मक रूपमा सत्य कुरा भन्नैपर्छ र यो जति पूर्वतिरको तुलना छ सुदूरपश्चिममा अलि कम चाहिँ यो 36% भित्र पनि चाहिँ हाम्रो यता चाहिँ अलि कम चाहिँ हो कि भन्ने हामीलाई महसुस भएको छ
यो इजरायलमा पठाउँदाखेरि नै जो अहिलेदेखि नै कृषिमा एकदमै सक्रिय रूपमा लाग्नु भएको छ जो भविष्य नै कृषिमा बनाएर लाग्नु भएको छ त्यस्तो किसानहरूलाई पठाउन सकिने अवस्था हुँदैन
हो यो सकिन्छ नसकिने होइन तर यो तोकिएको मापदण्ड जुन छ त्यो चाहिँ ब्याङ्कको मात्रै होइन यो इजरायली दूतावाससँग चाहिँ सम्झौता भएको कुरा हो र यसमा पठाउने बेलामा सबैजना चाहिँ म आएपछि सबैजनालाई प्रतिबद्धता जनाएको नै हुन्छ सबैजनाले ल्याप्चे छाप लगाउनु भएकै हुन्छ दायाँ बायाँ म अहिले मेरो घर परिवार कृषि पेसा व्यवसायमा आश्रित छ फर्केर आइसकेपछि म चाहिँ व्यावसायिक रूपमा कृषि पेसा व्यवसाय नै अँगाल्ने छु भनेर प्रतिबद्धता जनाउनु भएको नै हुन्छ अब गएर आइसकेपछि चाहिँ अलि समस्या चाहिँ सिर्जना भएको छ यसलाई कसरी हुन्छ चाहिँ अब समाधान गर्ने अब सबैलाई सबै भन्ने त अलि असम्भव होला जे होस् चाहिँ सन्तोषजनक रूपमा अलि उत्साहप्रद रूपमा नै चाहिँ यसतर्फ लगाउनेतर्फ चाहिँ ब्याङ्कले सोचिरहेछ
भोलिका दिनमा जो इजरायलको राजदूतावाससँग सहकार्य गरेर तपाईँहरूले कार्यक्रम सञ्चालन गर्दै आउनु भएको छ यदि भोलिका दिनमा इजरायलमा प्रशिक्षार्थीको रूपमा काम गर्ने र त्यसपछि फर्किएर त्यो सिपको सदुपयोग नगर्ने गर्ने क्रम एकदमै घट्यो भने त्यो कोटा पनि घटाउन सक्छ होला त्यहाँ
त्यो जोखिम छ त्यो एकदमै जोखिम छ र एउटा के रूपमा चाहिँ अब सबै नै त्यस्तो त होइन तर यो वर्षदेखि एउटा नयाँ क्राइटेरिया के थपेको छ बैङ्कले भनेदेखि तपाईँको जाने बेलामा नै चाहिँ 1,00,000 रुपियाँ चाहिँ साना किसान विकास ब्याङ्कमा धरौटी राख्नुपर्ने चाहिँ व्यवस्था गरेको छ
यो नयाँ व्यवस्था
योभन्दा अगाडि भन्दा अहिले यो थप भएको छ यसले जुन इजरायलमा जानुहुने प्रशिक्षार्थीहरूलाई सुरुमा आर्थिक भार त थोरै परेको छ ब्याङ्कले त 6% ब्याज दर दिन्छ उहाँहरूलाई त्यो रकममा तर उहाँहरूले आफ्नै पैसा भए त केही भएन ऋण लिएको पैसामा चाहिँ थोरै आर्थिक भार चाहिँ थप गर्नु परेको छ तर यो बाध्यता हो किन भन्नुहोला भने सबै प्रशिक्षार्थी उहाँ गएर फर्केर आइसक्नु भएपछि जुन संस्थाले सिफारिस गरेर त्यो ठाउँमा उहाँहरूलाई पुर्याएको छ त्यसमा चाहिँ केही प्रशिक्षार्थी चाहिँ अलि लामो समयसम्म आफू आबद्ध भएको आफूलाई चाहिँ पठाएको संस्था ब्याङ्क भने होइन साना त्यहीँकै ठाउँकै स्थानीय ठाउँमा आफ्नै ठाउँको चाहिँ साना किसान सहकारी संस्थामा आफूले त्यहाँ सिकेको ज्ञान र सिप चाहिँ आदान प्रदान गर्ने सिकाउने सवालमा त्यहाँको अनुभव चाहिँ सबैलाई चाहिँ बाँड्ने सवालमा अलिक कमजोरी भएको हो कि भन्ने चाहिँ यो फिलिङ भएर अनि उहाँहरूलाई त्यसरी संस्थामा सम्पर्क आइसकेपछि चाहिँ ल अब तपाईँ के गर्ने त हामी के गरिदिनु परेको त तपाईँको लागि हामी ब्याङ्कसँग चाहिँ के कुरा मागिदिनु पर्यो त हामी अरू निकायसँग चाहिँ तपाईँको सरकारी निकायहरू पनि छन् कृषिलाई व्यवसायीकरण गराउनेतर्फ सरकारको त ठुलो ध्यान गइरहेको छ अरू निकायहरूसँग नि हामी कसरी समन्वय गऱ्यौँ त गरिदिउँ त भनेर जुन साना किसान सहकारी संस्थाले नै उहाँहरूसँग चाहिँ समन्वय गराउन समयमा नै समन्वय गराएर यो सदुपयोगता गराउनको लागि चाहिँ यो चाहिँ सुरुवात यो वर्षदेखि थप चाहिँ अभियान चाहिँ अथवा प्रयास चाहिँ सुरु भएको छ
कार्यक्रम तातो बसमा आज हामी साना किसान बैङ्कका इलाका प्रबन्धक हुनुहुन्छ विदुर अर्यालसँग कुराकानी गरिरहेका छौँ यो कुराकानीलाई म निरन्तरता दिनेछु तर एकैछिन छोटो व्यापारिक विश्रामको पालो भएको छ यो छोटो व्यापारिक विश्रामपछि कार्यक्रम तातो बहसमा पुनः स्वागत छ कार्यक्रम तातो बहसमा आज हामी साना किसान विकास बैङ्कका इलाका प्रबन्धक हुनुहुन्छ विदुर अर्याल उहाँसँग कुराकानी गरिरहेका छौँ खास गरी साना किसान बैङ्कको गतिविधिहरू र जो साना किसान बैङ्कको सहकार्यमा इजरायल पठाउने गरिएको छ कृषि प्रशिक्षार्थीको रूपमा त्यसको विषयमा चर्चा परिचर्चा गरिरहेका छौँ त्यो चर्चालाई मैले निरन्तरता दिएँ खास गरी यो इजरायलमा जो कृषि प्रशिक्षार्थीको रूपमा किसानका छोराछोरीहरू जान्छन् झन्डै 10 महिनाको बसाइ हुन्छ त्यो 10 महिनाको बसाइमा मैले जानेसम्म मैले सुनेसम्म र रिपोर्टिङ गर्दाको क्रममा झन्डै 8-10 लाख कमाइ पनि हुने त्यसपछि फर्किने एउटा आम्दानीको स्रोतको रूपमा लिने तर त्यसलाई सदुपयोग नगर्ने बढी भएको किन चाहिँ होला कि
अब यो चाहिँ तपाईँको यो सबै साना किसान विकास ब्याङ्कले मात्रै चाहिँ सबै चाहिँ यो तपाईँको सदुपयोग 100% गराउने भन्ने सवालमा मात्रै त अलि असम्भव नै छ अहिले अब सबैतिरबाट समन्वय गराएर लक्ष्य भनेको चाहिँ 100% सदुपयोग नै गराउने नै हो र यो आम्दानीको स्रोत आम्दानी पनि राम्रै हुँदो रहेछ तपाईँको अझ चाहिँ हाम्रो यो सुदूरपश्चिम क्षेत्रबाट जानुभएकाहरूको चाहिँ त्यहाँको सरकारी इन्स्टिच्युटमा सरकारी कलेजमा चाहिँ उहाँहरूले अवसर पाउनुहुँदो रहेछ र अन्य ठाउँको भन्दा पनि चाहिँ तुलनात्मक रूपमा चाहिँ तपाईँको आम्दानीको हिसाबले पनि यताको चाहिँ जहाँबाट जानुभएकाहरूले चाहिँ राम्रो चाहिँ सुविधा अथवा आम्दानी चाहिँ लिनुहुँदो रहेछ अब सदुपयोगताको कुरा गर्नुभयो नि त तपाईँले सदुपयोगताको कुरा त अब मैले अघि नै पनि यो स्टडीको कुरा र
यो सुदूरपश्चिमबाट जो 133 जना कृषि प्रशिक्षार्थीहरूको रूपमा प्रशिक्षण लिएर आए तीमध्ये चाहिँ कति चाहिँ अहिले कृषिमा सक्रिय छन् भन्ने त्यस्तो केही आकलन या त्यो केही सर्वे गर्नु
यो अहिले योभन्दा अगाडि 96 जना गएको हो र यो वर्ष अहिले भर्खरै भदौमा 37 जना गरेर 133 जना चाहिँ भएको हो र यसमा चाहिँ तपाईँको सबैभन्दा बढी गएकाहरू मध्येबाट चाहिँ राम्रो चाहिँ सदुपयोग भरे गरेका जति गएका छन् त्यतिले चाहिँ केही न केही व्यवसाय मैले गरेको छु है भनेर देखाउने चाहिँ यताको क्षेत्रबाट यहाँ साना किसान सहकारी संस्थाले यो चौमालाबाट जानुभएकाहरू ले चाहिँ धेरै सबैजनाले गर्नुभएको छ त्यसै गरी यो बौनियाबाट जानुभएकाहरूले गर्नुभएको छ अब माला खेतीबाट जानुभएकाहरू भर्खरै उहाँसँग एकजनासँग यहाँले सम्पर्क गर्नु, उहाँहरू प्रयासरत नै हुनुहुँदो रहेछ र गेटाबाट जानुभएको छ धेरैजना, गेटा साना किसान सहकारी संस्थाको उहाँहरूको चारवटा सेवा केन्द्र, तिनवटा सेवा केन्द्र, एउटा केन्द्रका हेड अफिस अवतरियामा छ, उहाँहरू एकदमै अहिले यहाँभन्दा अगाडि यो सकिएन, अलिक गाह्रो भयो, हामीले कहाँनिर चाहिँ कमजोरी भएछ भनेर चाहिँ त्यसमा चाहिँ समीक्षा गरेर यो वर्ष अहिले फर्केर आउनुभएका मध्ये अमर सुनार यहाँ फुलबारीको एकजना साथी हुनुहुन्छ, उहाँ चाहिँ दुई वर्ष बस्नुभयो, पहिला एक वर्ष बस्नुभयो अनि फेरि टिम लिडर भएर फेरि अर्को वर्ष बसेर आएर अहिले अब हामी सबैजना साथीहरूसँग चाहिँ समन्वय गरेर भेटेर चाहिँ केही न केही हामी गरेर देखाउँछौँ भनेर प्रतिबद्धता जनाउनु भएको छ र यसमा हामीलाई आशा छ उहाँहरू गएर आउनुभएकाहरूलाई संस्थासँग पनि चाहिँ उहाँहरूलाई चाहिँ केही न केही सिप दिने, केही सेवा उपलब्ध गराउने, केही फन्डको व्यवस्था सबै संस्थाहरूमा छ, संस्थाले सक्छ, सरकारी निकायहरूसँग समन्वय गराइदिन सक्छ र ब्याङ्क पनि त्यसमा चाहिँ सदुपयोग गराउनको लागि एकदमै सधैँ चाहिँ तपाईँको प्रतिबद्ध छ।
इजरायलबाट कृषि प्रविधि सिकेर आउनुभयो, मैले कुराकानी गर्दाखेरि तपाईँले भन्नुभयो कि अमर सुनार, त्यसपछि ममता बस्नेत अनि त्यसपछि गोपाल सुवेदी लगायत धेरैसँग मैले कुराकानी गर्दाखेरि उहाँले चाहिँ अलिकति पुँजीको समस्या देखाउनु भयो, इजरायलमा पठाउने काम चाहिँ भयो तर पठाइसकेपछि तीलाई एकदम व्यावसायिक या सामूहिक रूपमा कृषि प्रविधि या कृषितिर लगाउनको लागि पुँजीको समस्या भयो भन्ने
मलाई हो जस्तो त्यति लाग्दैन। हेर्नुहोस् म त अझ भन्छु, हामीले चाहिँ स्कुल लेभलदेखि नै चाहिँ पढ्दै आएको कुराहरू यो कृषिको व्यवसायीकरण गर्ने सवालमा चाहिँ गर्नको लागि कठिनाईमध्ये चाहिँ यो चाहिँ पुँजीको चाहिँ अभाव भन्ने जुन एउटा बुँदा हामीले पढ्दै आएको थियौँ, सहज रूपमा पुँजीको अभाव भन्ने, त्यसलाई चाहिँ बिस्तारै हटाउनु पर्छ कि भन्ने लाग्छ है मलाई त। केही काम गर्न चाहने मान्छेको लागि चाहिँ अहिले पैसाकै अभावले चाहिँ मैले काम गर्न पाइनँ भन्ने वातावरण त अब त छ जस्तो लाग्दैन मलाई त। उहाँहरूको लागि चाहिँ संस्थाले नै सपोर्ट गर्छ,
त्यो जोस जाँगर हुनु पर्यो,
जोस जाँ उहाँहरूमा नै चाहिँ त्यो एउटा उत्साह, एउटा जाँगर हुनु पर्यो, प्रतिबद्धता हुनु पर्यो। हुन्छ, तपाईँको सहुलियत ब्याज पशुपालनतर्फको व्यवसाय गर्ने हो भने नेपाल सरकार स्रोतको नै पशुपालन कर्जा कार्यक्रम छ, तपाईँको सम्बन्धित संस्थाबाट चाहिँ बाट नै कुनै सेवा शुल्क केही नतिरिकन, कुनै एक पैसो थप कहीँ केही नभइकन तपाईँको 9% ब्याज दरमा चाहिँ कर्जा पाउँछ। तपाईँ अरू अरू पेसा व्यवसाय गर्नको लागि पनि धेरै जति संस्थाहरूले यो इजरायलबाट आएकाहरूलाई चाहिँ यदि छलफल चलाएर उहाँहरूको सोचाइ चाहिँ अरू सामान्य कर्जाको ब्याज दरभन्दा उहाँहरूलाई चाहिँ केही 1-2% चाहिँ तपाईँको सहुलियत दिएर यदि गर्नुहुन्छ भनेदेखि 1-2% 3% किन सहुलियत नदिने भन्ने कुरामा सबै साझेदार संस्थाहरू चाहिँ प्रतिबद्ध हुनुहुन्छ मलाई विश्वास छ। र पुँजीकै अभावकै कारणबाट हामीले गर्न सकेनौँ भन्ने चाहिँ सायद उहाँहरूले भन्नुभयो होला, सायद उहाँहरूको चाहिँ कठिनाई प्रत्यक्ष रूपमा चाहिँ मैले अनुभव गर्न नपाएर होला पनि हुनसक्छ, तर मलाई लाग्दैन कि यो पुँजीकै कारणले चाहिँ हामीले नसकेको हो भन्ने चाहिँ।
साना किसानको एउटा इलाका प्रबन्धकको हिसाबले हेर्दाखेरि यो सुदूरपश्चिमको जो कृषिको कुरा हेर्दा कस्तो लाग्छ यहाँलाई, यहाँको सम्भावनाहरू र यसको कृषि प्रविधिहरूका कुराहरू कसरी आत्मसात गरेको छ सुदूरपश्चिमले?
अब यो त हेर्नुहोस् नि, अब सुदूरपश्चिमको मात्रै होइन, अब कृषिको अवस्थाको बारेमा त देशभरि नै छ। अब हाम्रो साथीहरू अब इजरायलमा प्रशिक्षार्थीको रूपमा इजरायलमा जानुभएको छ, म त गएको छैन, उहाँहरूको चाहिँ कुरा, हाम्रो अग्रज सरहरूको कुरा अनि अब विभिन्न चाहिँ पत्र पत्रिका वेबसाइटहरूमा पढ्दाखेरि त्यहाँ चाहिँ जम्मा 3% जनसङ्ख्याले मात्रै कृषि पेसा व्यवसाय गर्छ,
तर निर्यात हुन्छ
3%, बाँकी 97% पुर्याएर पनि चाहिँ
निर्यात गर्छ,
धेरै चाहिँ तपाईँ ठुलो अमाउन्टको चाहिँ तपाईँको कृषिजन्य उत्पादनहरू निर्यात गर्छ। अब यो त हेर्नुहोस् हाम्रो यहाँको राष्ट्रिय समस्या हो, पूर्व मेची
हाम्रोमा 80-85%
पनि चाहिँ अब कृषिजन्य वस्तु हाम्रो खाद्यान्न चाहिँ अरबौँको चाहिँ तपाईँको आयात भइराखेको छ। अब यसलाई चाहिँ अब नेपाल सरकार नै चाहिँ अहिलेको सरकार पनि चाहिँ यसलाई चाहिँ अब केही वर्षभित्र नै खाद्यान्न उत्पादनलाई चाहिँ दोब्बर बनाउने भन्ने अभियानमा नि लागेको छ। अब यसमा चाहिँ अब हाम्रो पनि चाहिँ यसमा चाहिँ सहभागिता रहन्छ, हाम्रो अभियानले नि सायद सरकारको चाहिँ यो उद्देश्यलाई केही सपोर्ट गर्छ।
यहाँले अनुदानको कुरा जोड्दाखेरि मलाई सम्झना आयो, धेरैजसो किसानहरूको गुनासो के चाहिँ हुन्छ भने अनुदान छ, पशुपालनमा अनुदान छ, अन्य बाली नालीका लागि पनि अनुदान छ, तर त्यो अनुदान एकदमै पहुँचवाला व्यक्तिको आसपासमा मात्र केन्द्रित भयो भन्ने गुनासो चाहिँ एकदमै ठुलो हुन्छ जहिले पनि।
अब यो चाहिँ गुनासो हुन्छ हो त्यो मैले पनि कहीँ कहीँ देखेको छु जहाँ जहाँ चाहिँ तपाईँको यो विशेष गरी यो सहकारी क्रियाकलापमा पनि चाहिँ कहीँ कहीँ चाहिँ अलि व्यथिति छ केही केही संस्थाहरू चाहिँ झो हामीले त भन्ने गर्छौँ हामी झोले सहकारी भन्छौँ संस्था दर्ता हुन्छ संस्थाको कार्यालय कहाँ छ नि थाहा छैन कर्मचारी को पनि थाहा हुँदैन त्यहाँको सञ्चालक समिति पनि को पनि थाहा हुँदैन अनि झोलामा हुन्छ सबै कागजात अनि कृषि सहकारीको नाममा विभिन्न सङ्घ संस्थामा चाहिँ तपाईँको अनुदानको लागि प्रस्ताव पेस हुन्छ आएपछि चाहिँ कता के हुन्छ त्यो थाहा छैन त्यस्तो कुरा त्यस्तो हामीले पनि कहीँ कहीँ चाहिँ अनुभव गरेर सुनेका छौँ तर साना किसान सहकारी संस्थामा चाहिँ त्यो हुँदैन
साना किसानले काम गर्ने क्षेत्र या वर्ग चाहिँ के हो यो कुन समुदायसँग बढी काम गर्छ यो
समुदाय भनेर यही समुदाय यही जात भन्ने चाहिँ होइन सहकारी भनेको सहकारीको सिद्धान्तभित्र नै खुल्ला तथा स्वैच्छिक सदस्यता भन्ने पहिलो सिद्धान्त छ सहकारीमा कसै पनिलाई पनि जात धर्म राजनीतिक आस्था विश्वास कुनै पनि आधारले चाहिँ विभेद गर्न पाइँदैन
त्यही मैले भन्न खोजेको पहिले अलिकति गरिब र विभिन्न वर्गमा बढी केन्द्रित थियो
अहिले पनि अभ्यास त्यही नै हो अहिले पनि उद्देश्य त्यही नै हो गरिब समुदायमा नै अलिक विपन्न समुदायमा नै पुग्ने नै हो त्यसमा चाहिँ सबै संस्थाहरूको चासो छ पुग्नु भएको छ अब अहिले पनि हामीले चाहिँ डोटी जिल्लामा चाहिँ कहीँ पनि त्यहाँ चाहिँ साना किसान सहकारीको चाहिँ पहुँच भएन अहिले यो वर्षदेखि एउटा मात्रै भन्ने सुरुवात गरौँ त भनेर साना किसान सहकारी संस्था माला खेतीसँग चाहिँ समन्वय गरेर उहाँहरूले एकदमै यो अभियानमा चाहिँ अगाडि बढाउन उहाँहरूले एकदमै चाहिँ आस्था र विश्वास जाहेर गर्नुभयो उहाँहरू पहिल्यैदेखि नै अब गेटा साना यो सुदूरपश्चिमकै साना किसानमा सबभन्दा ठुलो संस्था साना किसान सहकारी संस्था गेटा छ त्यो संस्था पनि माला खेती संस्थाले नै चाहिँ प्रवर्धन गरेको अब त्यसै गरी अहिले अब डोटीमा चाहिँ डोटीको अहिले जोराली गाउँपालिकाको वडा नम्बर 1, 2, र 4 चाहिँ कार्यक्षेत्र हुने गरी चाहिँ तपाईँको चाहिँ संस्था निर्माण चाहिँ गर्दैछ त्यहाँ चाहिँ अहिले जहाँ चाहिँ पहुँच पुगेको छैन पहुँच पुगे पनि चाहिँ अन्य संस्थाहरू मार्फत लिएको ऋण जति बढी ब्याज दरमा चाहिँ कर्जा चाहिँ लिनु परिरहेको छ त्योबाट मुक्तिको लागि पनि चाहिँ थप संस्था निर्माण गर्ने काम पनि भइरहेको छ संस्थाहरूले गरिब समुदायमा केही गर्छु भन्ने मान्छेलाई विपन्नलाई नै चाहिँ तपाईँको फोकस गर्ने काम त भइरहेको छ यो त एकदमै पहिलो नम्बरको उद्देश्य नै हो
अब कार्यक्रमको अन्त्यमा छौँ साना किसान विकास वित्तीय संस्था लिमिटेड छ यसको भावी योजना सुदूरपश्चिममा यसको के चाहिँ काम गर्छ भावी योजना के छ
यसले चाहिँ अब यो हाम्रो अहिले चाहिँ 9 जिल्लामा चाहिँ तपाईँको 7 जिल्लामा मात्रै चाहिँ पहुँच चाहिँ अहिले चाहिँ सञ्जाल पुगेको छ हाम्रो उद्देश्य चाहिँ अब अछाम र डोटीमा पनि यो वर्षदेखि 1-1 संस्था मात्रै भयो नि ब्याङ्कमा आबद्ध गराएर चाहिँ सेवा चाहिँ उपलब्ध गराउने भन्ने हो बिस्तारै चाहिँ सकेसम्म त धेरै नै क्षेत्र समेट्दै जाने हो अब यो वर्ष ब्याङ्कले चाहिँ यो सबै इलाका कार्यालय मार्फत सञ्चालन हुने गरी केही विशिष्ट कार्यक्रमहरू चाहिँ घोषणा गरेका छ त्यसमा हामी इलाका कार्यालयको चाहिँ टिम चाहिँ खटेका छौँ र त्यसमा सबै साझेदार संस्थाहरूको संलग्नता र सक्रियता बिना त सम्भवै छैन किनकि ब्याङ्कले चाहिँ प्रत्यक्ष किसानसँग चाहिँ कारोबार गर्दैन यो पशुपालन कर्जा कार्यक्रम छँदैछ यो साना किसान युवा लक्षित कार्यक्रम साना किसान सहकारी संस्थाहरूमा पनि केही अलि उमेर बढी भएका सदस्यहरू अब बढी हुन लाग्नुभयो अब चाहिँ तपाईँको चाहिँ 20-40 उमेर समूहको चाहिँ मा मात्रै चाहिँ नयाँ समूह गठन गरेर युवालाई चाहिँ सहभागिता गराउने अनि मात्रै चाहिँ कृषिमा चाहिँ युवाले पो सक्छ त भन्ने यो कार्यक्रम हुँदैछ यो साना किसान नवीकरणीय ऊर्जा कार्यक्रम यो गोबर ग्यास सोलर प्लान्ट सोलर गोबर ग्यास राख्नको लागि केही सहुलियत ब्याज दरको कर्जा पनि छ यो 100% असुली दर अभियान भनेर संस्थाहरूमा चाहिँ लगानी गरेको ऋण चाहिँ 100% असुली हुनुपर्छ त्यसमा के गर्ने कसले के गर्ने के गर्दा हुन्छ होला भनेर चाहिँ यसमा अभियान छ यो हाम्रो शक्ति विपन्नताबाट मुक्ति भनेर अब तपाईँले भने जस्तै विपन्नता र गरिबहरूलाई चाहिँ समावेश अलिक भएन कि गराउने योजना के छ भन्नुभएको छ त्यस्तालाई सबैलाई सहभागी गराएर सदस्यता वृद्धि गराउने अभियान छ त्यही सुशासन वर्ष 2075 भनेर मनाउँदैछौँ संस्थाका नीति नियम सहकारीका ऐन कानुनहरू चाहिँ सबै संस्थामा चाहिँ कार्यान्वयन गराउने र पारदर्शिता कायम गर्ने सवालमा यो हुँदैछ यो गरिब गरिबी अनुगमन एउटा इलाकाले अन्तर्गत कम्तीमा दुईवटा संस्थामा दुईवटा स्थानीय निकायमा गरिबीको चाहिँ अनु तपाईँको चाहिँ सर्वेक्षण गरेर स्थानीय निकायसँगलाई चाहिँ ल यति गरिबी छ र हामी यति वर्षभित्र यतिलाई चाहिँ मध्यम स्तरमा पुर्याउँछौँ अथवा यो गरिबीबाट उठाउँछौँ हामीलाई के सपोर्ट गर्ने अथवा अरू निकायसँग के गर्ने भनेर चाहिँ गर्ने दुईवटा चाहिँ एउटा पाइलटिङ प्रोजेक्टको रूपमा यो गर्छौँ गर्दैछौँ यो क्वालिटी सर्कल भनेर एउटा बनाउँदैछौँ सक्षम सहकारी संस्थाकै पदाधिकारीहरू चाहिँ संलग्न रहेर तपाईँ एउटा टिम बनाउँछौँ त्यो टिमले चाहिँ संस्थाहरूलाई चाहिँ कसरी सिकाउँ काम सिकाउने सवालमा त्यहाँ अनुगमन निरीक्षण गर्ने सवालमा त्यहाँका चाहिँ पदाधिकारीहरूलाई सक्षम बनाउने सवालमा काम गर्छ त्यसै गरी अनुसरण कार्यक्रम साना किसान सहकारी अनुसरण कार्यक्रम अहिले देशभरि 50 कार्यक्रम चाहिँ नेपाल सरकारबाट स्वीकृत भएको छ र त्योमध्ये चाहिँ अहिले सुदूरपश्चिममा दुईवटा मैले पनि भने दुईवटा मात्रै प्रस्ताव भएको छ 4,000 संस्थाहरूबाट 20 कर्णाली प्रदेशमा अनिवार्य रूपमा चाहिँ अहिले सञ्चालन गर्नुपर्ने छ 20 30 बाहेक र 30 दुईवटा मात्रै चाहिँ यहाँबाट हुने भएको छ दुईवटा मात्रै चाहिँ प्रस्ताव भयो 4,000 संस्थाहरूबाट अनि त्यसै गरी चाहिँ तपाईँको यो साना किसान कृषि प्रशिक्षार्थी कार्यक्रम हामीले यत्रो चाहिँ अब छलफल गरिसक्यौँ यो वर्ष पनि चालु नै छ त्यसै गरी पशुधन सुरक्षण कार्यक्रम यो नेपाल सरकारबाट अनुदान प्राप्त हुन्छ र 4,000 संस्थाहरूले नै सञ्चालन गर्छन् सामाजिक सामुदायिक कार्यक्रमको बारेमा मैले अघि नै भनिसकेँ भने यो सिप तथा क्षमता विकास कार्यक्रम यो 4,000 संस्थाका पदाधिकारी कर्मचारी सदस्यहरूको लागि क्षमता विकासको लागि पनि चाहिँ ब्याङ्कले चाहिँ काम गर्दैछ सुशासनमा आधारित कर्जा नोक्सानी व्यवस्था यो लगानी भएको ऋणलाई सहकारीको ऐन कानुन अनुसार चाहिँ विभिन्न वर्गमा भाका नआएको अवधिको आधारमा कर्जा वर्गीकरण गरेर चाहिँ कर्जा नोक्सानी व्यवस्था गर्नुपर्ने सबै संस्थामा चाहिँ गराउने नियमअनुसार सबै कोहीमा छुटेको छ भने साना किसान सहकारी संस्थामा सबैबाट सफ्टवेयरबाट कारोबार सञ्चालन भइरहेछ छुट्या त छैन तैपनि अझै केही कमजोरी छ भने अझ त्यसलाई 100% नै चाहिँ बनाउने भन्ने चाहिँ त्यो छ यो साना किसान सम्मेलन भनेर चाहिँ यो 4-4 वर्षमा चाहिँ ब्याङ्कले साना किसान सह देशभरिका साना किसान सहकारी संस्थाका पदाधिकारीहरू समावेश गरेर यो राष्ट्रिय स्तरको एउटा भेला सम्मेलन आयोजना गर्छ यो गर्दैछौँ यो कस्टमर फर्स्ट रणनीति ग्राहक नै पहिले हामी इलाका कार्यालयमा चाहिँ ग्राहक संस्था साझेदार ग्राहक नभनौँ साझेदार संस्थाका पदाधिकारीहरू कुनै काममा आउनुभएको छ भने उहाँको काम सकिएपछि मात्र इलाका कार्यालयको काम गर्छौँ त्यसै गरी यो साना किसान डाटा ब्याङ्क निर्माण गर्दैछौँ भने यो साझेदार संस्थाहरूको चाहिँ तपाईँको यो परिचय झल्कने चाहिँ प्रोफाइल पनि संस्थाले यो ब्याङ्कले निर्माण गर्दैछ र यो काम चाहिँ ब्याङ्क अनि साझेदार संस्थाको सहभागितामा चाहिँ हामी सञ्चालन गर्दैछौँ यति कार्यक्रम हुँदैछ र यसमा यो कार्य साना किसान विकास ब्याङ्कमा साना किसान सहकारी संस्था मात्रै होइन अरू सक्षम समुदायमा आधारित धेरै सदस्य भएको कृषि क्षेत्रलाई चाहिँ प्राथमिकता दिएर चाहिँ काम गर्न चाहने जुनसुकै सहकारी संस्था समुदायमा आधारित फेरि थोरै 30-25 भएको संस्था सदस्य भएको होइन समुदायमा आधारित कमसेकम 500-600 सदस्य भएका सुशासनमा चाहिँ बसेका संस्थाहरू सबैलाई चाहिँ ब्याङ्कमा चाहिँ आबद्ध भएर ब्याङ्कका सेवा चाहिँ लिनको लागि चाहिँ हामी चाहिँ म इलाका प्रबन्धकको तर्फबाट र अनुरोध गर्छु र यसको अर्थ साना किसान सहकारी संस्था र अहिले आबद्ध भएका संस्थाको कार्यक्षेत्र भित्रको थप संस्था चाहिँ हामी आबद्ध गराउँदैनौँ र हाम्रो चाहिँ प्राथमिकता चाहिँ अहिले पहाडी जिल्लाहरूलाई नै रहेको छ
हस् कार्यक्रममा समय दिनुभयो यहाँलाई धेरै धेरै धन्यवाद
हस् धन्यवाद यो ब्याङ्कको बारेमा कार्यक्रमको बारेमा आएर यहाँहरूको यो दिनेश एफएमबाट चाहिँ समस्त दर्शक सरी श्रोताहरूमा चाहिँ जानकारी गराउने अवसर प्रदान गर्नुभएकोमा दिनेश एफएम परिवारप्रति हार्दिक आभार प्रकट गर्छु
हस् कार्यक्रममा आज हामीले साना किसान विकास वित्तीय संस्थाका इलाका प्रबन्धक विदुर अरियालसँग कुराकानी गर्यौँ कार्यक्रम तातो बहसको निर्धारित समय सकिएको छ कार्यक्रमबाट म नवराज पनिर बिदा हुन्छु नमस्कार